دارقطني ورب الشافعي وعروة المرسلة.
بسم الله الرحمن الرحيم. ام المؤمنين حضرت عائشہ رضی اللہ تعالی عنہا سے منقول ہے کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کے سامنے شعر کے متعلق تذکرہ کیا گیا ہے، یعنی اشعار پڑھنے چاہیے نہیں پڑھنے چاہیے، اس میں مشغول ہونا چاہیے نہیں ہونا چاہیے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اشعار بھی ایک طرح کا کلام ہے، اور اس میں جو عمدہ کلام ہوگا یعنی مضامین جس کے عمدہ ہوں گے وہ اشعار بہترین ہوں گے، اور جن اشعار کے مضامین برے ہوں گے وہ اشعار قبیح اور برے کہلائیں گے. اس سے معلوم ہوا کہ کلام کی دو قسم ہے، ایک ہے کلام حسن، دوسرا ہے کلام قبیح. اور یہ جو دو قسم ہیں یہ مضمون کے اعتبار سے ہیں کہ اگر اشعار کا مضمون بہترین ہے تو اشعار بھی عمدہ ہے، اور اگر اشعار کا مضمون برا ہے تو اشعار بھی برے کہلائیں گے. گویا شعر پڑھنا، شعر سننا بذات خود قبیح نہیں ہے، اس کا دار و مدار اس کے مضمون کے اوپر ہے. ہر طرح کے اشعار کا یہی حکم ہوگا کہ مضمون اگر آخرت کی یاد کا ہو، اللہ کے ذکر کا ہو، نبی کے عشق کا ہو، نصیحت کی باتیں ہو تو وہ بہترین اشعار ہے، اور اگر فحش ہو، بے حیائی بے شرمی کی باتیں ہو، عشق مجازی کی باتیں ہو تو اس صورت میں وہ اشعار برے ہو جائیں گے. جی.
وروي عن ابي سعيد الخدري رضي الله عنه قال بينا نحن نسير مع رسول الله صلى الله عليه وسلم بالعج اذ عرض شاعر ينشد، فقال رسول الله صلى الله عليه وسلم خذوا الشيطان او امسكوا الشيطان، لان يمتلي جوف رجل كيحا خير له من ان يمتلي شعرا، رواه مسلم رحمه الله.
حضرت ابو سعيد خدري رضي الله تعالى عنه وعنهم سے منقول ہے کہ اس درمیان کے ہم نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ دوران سفر چل رہے تھے مقام عرج میں. یہ مکہ اور مدینہ منورہ کے درمیان ایک گھاٹی کا نام ہے عرج، اور نبی کریم صلی اللہ علیہ وسلم ہجرت کے وقت اور حجۃ الوداع کے وقت پر یہاں سے گزرے تھے. تو ایک شاعر سامنے آیا جو شعر گنگناتے ہوئے آیا، تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا شیطان کو پکڑو، یہ شاعر شیطان آیا اس کو پکڑو. او امسک الشیطان، یا کہ اس شیطان کو روک دو. پھر حضور نے ارشاد فرمایا کہ کسی آدمی کا جوف یعنی دل دماغ، کیح کے وامٹ پیپ وغیرہ سے بھر جاوے، یہ بہتر ہے کہ اشعار سے وہ بھرا ہوا ہو. اب اس حدیث میں اتنی سخت بات حضور نے کیوں فرمائی؟ وہ شاعر سامنے آیا تو فرمایا کہ شیطان کو پکڑو، شاعر کو حضور نے شیطان سے تعبیر فرمایا، اور یہ بھی فرمایا کہ اس کے اشعار کو روک دو اور اس کو پکڑ لو. نمبر ایک، لگتا ایسا ہے کہ وہ فاحش اور بے حیائی والے اشعار پڑھ رہا تھا. نمبر دو، کسی کی مذمت اور برائی کر رہا تھا اپنے اشعار کے ذریعے سے. نمبر تین، شرکیہ اشعار پر مشتمل مضامین کے اشعار وہ پڑھ رہا تھا. نمبر چار، اس کو شاعری کا اتنا شوق اور شاعری کا اس پر اتنا غلبہ कि कौन गुजर रहा है, कौन सामने आ रहा है, वो भी नहीं देख रहा है और बस वो शायरी में लगा हुआ है। वो ये नहीं देखता कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम और उनके सहाबा आ रहे, उसकी तरफ उसका कोई ध्यान ही नहीं और वो बस अपने अशार को गुनगुनाते जा रहा है। तो ये तो मगलूबु शेर कहा जाएगा, मुस्तहलक फिल अशार कहा जाएगा, मुस्तगरक फिल अशार कहा जाएगा। लिहाजा ऐसे आदमी को तंबीह करने के लिए हुजूर ने मना फरमाया, इस पकड़ने का हुक्म दिया। नंबर 5, वो आदमी शेर के मशगले में बेहया बन गया था। नंबर 6, अशआर के गुलू से वो आदमी तकब्बुर में मुबतला था। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, शैतान को पकड़ो, शैतान के अशआर को रुकवाओ। बाज लोगों को बाज चीज़ों का गलबा ऐसा हो जाता है, कहीं भी वो होंगे बस उसी का उनके ऊपर गलबा लगा रहता है। तो ये मगलूबुल हाल मुस्तहलक मुस्तगरक लोग बड़े डेंजर हुआ करते हैं। ऐसे लोगों से ऐसे लोगों को रोकने की जरूरत पड़ती है। जी
وروي عن جابر رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم الغناء ينبت النفاق في القلب كما ينبت الماء الزرع رواه البيهقي في شعب الإيمان.
حضرت جابر رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ گینا میوزک یہ اگھاتا ہے نفاق کو دل کے اندر، جیسا کہ پانی سے کھیتی اگتی ہے یا پانی کھیتی کو اگاتی ہے۔ تو یہاں نبی کریم صلی اللہ علیہ وسلم نے تشبیہ دی کہ سوکھی بنجر زمین کے اوپر پانی برسے گا تو اس کے اوپر گھاس اگنا شروع ہو جائے گی، پودے نکلنا شروع ہو جائیں گے۔ گھینا ایک پانی ہے جس سے انسان کے دل میں نفاق پیدا ہوتا ہے۔ دیکھو گھینا جو ہے نا انسان کی شہوت کو بھڑکاتا ہے، اور گھینا اور میوزک سننے کے بعد انسان پھر زنا وغیرہ میں مبتلا ہوتا ہے۔ اس لیے یہ جو کلب کلچر ہے تو اس کلب کلچر کے اندر میوزک کا عنوان ہوتا ہے، پھر وہاں شراب شباب کباب سب کچھ چلتا ہے۔ تو یہ اصل شہوت کو بھڑکاتا ہے اور شیطان اس کے ذریعے سے انسان کو برے اعمال کی طرف راغب کرتا ہے۔ گویا کہ جس طرح دل میں نفاق آئے گا تو اس دل کے اندر ایمان کی حلاوت اور ایمان کی مضبوطی نہیں رہے گی۔ اس طرح جس آدمی کو گنا وغیرہ سے شغف ہو جاتا ہے اس کے دل کے اندر بھی ایک طرح کا نفاق آ جاتا ہے۔ دوسری حدیث کے اندر آتا ہے کہ قرآن کی تلاوت سے اور اللہ کے ذکر سے دل میں ایمان اگتا ہے جیسا کہ پانی سے سبزی اگتی ہے۔ تو یہ قرآن کی تلاوت اور ذکر اللہ یہ دل کی زمین پر اللہ ایمان کو اگانے والی چیز ہے۔ بعض حضرات کہتے ہیں کہ یہاں تشبیہ حرمت کے اندر ہے کہ جس طرح نفاق حرام چیز ہے، اس طریقے سے یہ میوزک گانے بجانے وغیرہ میں مشغول ہونا یہ بھی اس طرح کا حرام کام ہے۔ جی
وروي عن نافع قال كنت مع ابن عمر فسمع مزمارا فوضع اصبعيه في اذنيه ونأى عن الطريق الى الجانب الاخر ثم قال لي بعد ان بعد يا نافع هل تسمع شيئا قلت لا فرفع اصبعيه من اذنيه قال كنت مع رسول الله صلى الله عليه وسلم فسمع صوت يراء فصنع مثل ما صنعته قال نافع وكنت اذ ذاك صغيرا رواه احمد وابو داود رحمهما الله۔
حضرت نافع رحمت اللہ علیہ فرماتے ہیں کہ میں حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کے ساتھ ایک سفر میں تھا، راستے میں تھا یعنی سفر میں تھا، اتنے میں آپ نے مزمار کی آواز سنی۔ बजाने का आला, उसकी आवाज आपने सुनी बैंड बाजा, तो फौरन अपनी दोनों उंगलियां अपने कान में रख दी ताकि वो मिसबार की आवाज कान में दाखिल न होवे। ये है पहली तदबीर अपने आप को गुनाह से बचाने की। दूसरी तदबीर क्या की? रास्ते से हट करके दूसरी जानिब दूर चले गए, यानी जहां वो गाने की आवाज आ रही थी वहां से दूर दूसरी जानिब रास्ते की चाल ही बदल डाले। ये है कमाले वरा और गुनाह से बचने की दूसरी तदबीर कि उंगली डाल दी कान में तो अब आवाज आएगी नहीं, लेकिन इसके बावजूद भी रास्ते में बदल के दूसरी तरफ चले गए। जैसे रास्ते के दो किनारे होते हैं दायां बायां, अभी दाएं पे चल रहे थे म्यूजिक की आवाज आई तो बाई तरफ चले गए। ये काम आपने इख्तियार फरमाया कमाले तकवा का। फिर मुझे फरमाने लगे दूर चले जाने के बाद, यानी जहां वो मिजमार वाला था उससे काफी दूर चले गए, उसके बाद क्या फरमाया? ए नाफे, कुछ सुनाई देती है आवाज वो मिजमार की? देखो ये तीसरा एहतियाती पहलू गुनाह से बचने का कि अभी उंगली निकाली नहीं कान में से, नाफे को पूछ रहे कि नाफे उसके मिजमार की कुछ आवाज सुनाई दे रही है? तो हजरत नाफे ने कहा कि नहीं, अब तो हम काफी दूर आ गए और उसके मिजमार की आवाज सुनाई देती नहीं है। तो अपनी दोनों उंगलियों को दोनों कानों से हटा लिया। देखिए तीन तदबीर इख्तियार की म्यूजिक से अपने आप को बचाने के वास्ते। अब तीन तदबीर इख्तियार की जाती है म्यूजिक को सुनने के वास्ते। ये सहाबा का तर्ज अमल कि तीन तरह की तदबीर से अपने आप को गुनाह और मिजमार से बचाया। फिर इन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का तर्ज अमल सुनाया। पीछे भी गुजरा कि हजरत अब्दुल्ला इब्ने उमर का इत्तिबाए सुन्नत बड़ा मजबूत था, तो फरमाने लगे कि एक मरतबा मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ था तो आप सल्लल्लाहु अलैहि वसल्लम ने यरा की आवाज सुनी। यरा किसको कहते हैं? ये बांस होता है ना, बांस उसमें से जो वो बजाने का आला बनता है वो यरा कहलाता है। गुजराती में वांसड़ी कहते हैं, वांसड़ी बंसरी वो, तो वो है यरा। तो कहा मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ था तो आप सल्लल्लाहु अलैहि वसल्लम ने वो बंसरी की आवाज सुनी, तो आपने भी वही काम किया जैसा मैंने काम किया, यानी मेरा ये अमल हुजूर की इत्तिबा है। हुजूर ने भी अपनी उंगली मुबारक कान में डाल दी और दूर चले गए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। अब एक इश्काल पैदा होता था। क्या इश्काल पैदा होता था? कि हजरत अब्दुल्ला इब्ने उमर ने खुद तो उंगली डाल दी कान में, नाफे को क्यों आपने रोका नहीं? बल्कि नाफे को तो आप पूछ रहे हैं कि नाफे आवाज आ रही है? तो नाफे ने कहा नहीं आ रही अब तो। तब इन्होंने कान से उंगली निकाल डाली। तो इन्होंने नाफे के कान में उंगली क्यों नहीं रखवाई और उससे क्यों आप तस्दीक करते रहे कि आवाज पहुंच रही कि नहीं पहुंच रही? तो वो दफे दखल मुकद्दर किया नाफे ने कि फकुंतु इज़्ज़ाक सगीरन, उस वक्त पर मैं इतना छोटा था कि अहकाम शरा का मुकल्लफ नहीं था, इसलिए मुझे आवाज सुनने से मना नहीं फरमाया। ये बाकी ये देखो एक एहतमाल उसमें ये भी है कि नाफे छोटे बच्चे हैं और अभी वो अहकाम के मुकल्लफ नहीं। दूसरी बड़ी बात ये है कि हजरत अब्दुल्लाह इब्ने उमर को पता कैसे चलेगा कि अब वो मिजमार की आवाज सुनाई नहीं दे रही है? उसके लिए इनके पास तो यही जरिया है नाफे का, इन्हीं को इनको इस्तेमाल करना है, इसीलिए आपने उसको छोड़े रखा। चूंकि वो अभी छोटा बच्चा है इस वास्ते, इससे कोई आदमी इस मजमून पर इस्तिदलाल नहीं कर सकता कि सगीर हराम काम को अंजाम दे सकता है, इस पर इस्तिदलाल नहीं किया जा सकता। जी तीन चीजें हैं भाई, एक है जबान की हिफाजत, नंबर दो गीबत से अपने आप को बचाना, नंबर तीन गाली गलोच से अपने आप को बचाना। अब देखिए हिफ्जुल लिसान ये ऐसा जामे उन्वान था कि उसमें गीबत सबो शतम सब चीजें शामिल हो जाती थी, लेकिन उसके बावजूद भी हिफ्जुल लिसान के साथ गीबत और शतम को अलग से जिक्र फरमाया। तो इसको कहते हैं मिन जिक्रिल खास सी बादल आम, पहले उमूमी उन्वान लगाया हिफ्जुल लिसान का, फिर खसूसी चीज गीबत और शतम को जिक्र फरमाया। क्यों? इसलिए कि गीबत और गाली गलोच ये ऐसा गुनाह है कि जिसमें बहुत ज्यादा लोग मुबतला हैं। इसीलिए अब मुकद्दर उन्वान क्या निकलेगा, जबान को बचाओ हर बुराई से और गीबत से और गाली गलोच से। और कसरत वुकू और अहादीस जो इस मौजू पर वारिद हुई है वो बकसरत होने की वजह से गीबत और शतम को मुस्तकिलन जिक्र किया गया। अब इसमें देखिए फहश बातें भी शामिल है, बदजबानी भी शामिल है, किसी को ऐसे अल्फाज से खिताब करना जो अखलाक, किसी को बुरे अलकाब से खिताब करना वो भी शामिल है, तहजीब के खिलाफ बातें बोलना ये भी इसमें शामिल है कि इन तमाम चीजों से अपने आप को बचाने की कोशिश करो। गीबत किसको कहते हैं, किसी की गैर हाजिरी में बदगोई करना, अदम मौजूदगी में ऐसी बात करना कि अगर वो सुन लेवे तो ना पसंद करे, पता चले या सुन लेवे तो ना पसंद करे, उसको गीबत कहा जाता है। अगर वो ऐब वाकई उस गैर हाजिर में मौजूद हो और आप उसका तस्किरा करें तब तो गीबत कहलाएगा, लेकिन अगर वो चीज उसके अंदर मौजूद न हो बोहतान कहलाएगा। यानी जो चीज किसी के अंदर नहीं है और आप उसका तस्किरा करेंगे तो बोहतान कहलाएगा। जिसकी गीबत की गई उसको पता चल जावे तब तो वो हुकूकुल इबाद में है, इसीलिए अल्लाह से भी माफी मांगने की और जिसकी गीबत की उसकी भी माफी मांगने की। और अगर गीबत का उसको पता नहीं चला तो वो हुकूकुल्लाह में से हैं, तो फिर सिर्फ अल्लाह ताला से माफी मांग लेना काफी हो जाएगा। चूंकि उसको पूछने, अगर आप उसको बतला पूछने गए कि भाई मैंने आपकी गीबत की थी माफ कर दो, तो वो पूछेगा क्या गीबत की थी, तो उसको और तकलीफ पहुंचेगी। इसीलिए हजरत थानवी रहमतुल्लाह अलैह ने फर्क लिखा है कि अगर उसको पता चल जाए तो हुकूकुल इबाद है तब तो उससे भी माफी मांग लो, और अगर पता न चले तो उसके बारे में और अपने बारे में अल्लाह से इतनी मर्तबा इस्तिगफार करो कि उस गीबत की तलाफी हो जाए, ये काफी हो जाएगा। गरचे बाज उलमा की राय ये है कि चाहे उसको पता चला हो कि पता न चला हो हर हाल में उससे माफी मांग लेवे। गीबत से बचने का बेहतरीन तरीका ये है कि किसी मजलिस में किसी का तस्केरा न किया जावे, ये गीबत से बचने का बेहतरीन तरीका है। इसलिए कि अगर आप अच्छे अंदाज में भी तस्केरा करेंगे ने तो हरफे इस्तिस्ना तो आ ही जाएगा, और हरफे इस्तिस्ना बहुत डेंजर है, कोई तो ऐसा निकलेगा कि वो यूं कहेगा तू इसकी तारीफ तो बहुत कर रहा है मगर उसमें एक बात ऐसी भी है करके फिर एक बात से सौ पर जाएंगे। चलो
قال المصنف الفصل الاول روي عن سهل بن سعد رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم من يضمن لي ما بين لحييه وما بين رجليه اضمن له الجنه رواه البخاري رحمه الله
لحيا لحا اسكي جماه لحا لحا وہ ہڈی جس کے اوپر دانت اگتے ہیں اوپر والے دانت یا نیچے والے دانت اس کو لوہا کہتے ہیں ہماری زبان میں اس کو جبڑا بولتے ہیں اور اسی سے ہیں لحیتن چونکہ وہ لحا پر اگتی ہے اسی لیے لحیتن کہا جاتا ہے اس کو داڑھی کو وہ تو نبی ایک حضرت سہل ابن سعد رضی اللہ تعالی عنہ سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا من یضمن لی کون میرے لیے گارنٹی دیتا ہے اس چیز کی جو دو جبڑوں کے درمیان میں ہے یضمن کا مطلب کیا اس کو غلط استعمال نہیں کرے گا اس کی ضمانت دیتا ہے اس کی گارنٹی دیتا ہے تو جو اس کے دو جبڑوں کے درمیان میں ہے یعنی زبان اور اس چیز کے بارے میں جو دو پیروں کے درمیان میں ہے یعنی شرمگاہ تو میں اس کے لیے جنت کی ضمانت دیتا ہوں اب دیکھیے دو جبڑوں کے درمیان زبان کی ضمانت کا مطلب یہ ہے نمبر ایک جو بول بولنا شرعاً ممنوع ہے وہ بول نہ بولے اس میں غیبت آ گئی تہمت آ گیا الزام آ گیا گالی گلوچ آ گیا غیر محرم سے بات کرنا آ گیا سب باتیں اس میں آ گئی جو شرعاً ممنوع ہے نمبر دو لا یعنی کلام بھی اس میں شامل ہے بعض حضرات نے جبڑے بول کر کے پورے منہ کو مراد لیا ہے اب وہ کیا کہتے ہیں کہ منہ سے غلط بات بولنا حرام کھانا حرام پینا یہ بھی حدیث پاک کے اندر شامل ہے کہ بھائی تم جب منہ کی گارنٹی دو یعنی کہ منہ سے حرام نہیں کھاؤ گے حرام نہیں پیو گے حرام نہیں بولو گے یہ اور جو دو ٹانگوں کے درمیان ہیں یعنی شرمگاہ گویا ایک قوت بطنیہ سے تعلق دوسرا قوت شہوانیہ سے تعلق دونوں چیز آ گئی قوت بطن قوت شہوت دونوں کو افراد تفرید سے بچا کے رکھو تو آدمی کے لیے نبی کریم صلی اللہ علیہ وسلم نے جنت کی ضمانت دی ہے دیکھو یہ ہے گارنٹیڈ چیز جو نبی گارنٹی دے وے باقی آج کے زمانے میں کسی چیز کی گارنٹی نہیں ہے چلو
روی عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ان العبد لیتکلم بالکلمۃ من رضوان اللہ لا یلقی لها بالا یرفع اللہ بها درجات وان العبد لیتکلم بالکلمۃ من سخط اللہ لا یلقی لها بالا یهوی بها فی جہنم رواہ البخاری رحمہ اللہ وفی روایت لہما یهوی بها فی النار ابعد ما بین المشرق والمغرب
حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا بندہ بعض مرتبہ ایک بات بولتا ہے جس میں اللہ کی خوشی چھپی ہوئی ہوتی ہے اور بندے کو اس بات کی طرف کوئی دھیان اور پرواہ بھی نہیں ہوتی ہے اور وہ بات بندہ بول دیتا ہے لیکن وہ بات اللہ کی یہاں اتنی قیمتی ہوتی ہے کہ اس کے ذریعے سے اللہ اس کے درجات کو جنت میں بلند فرما دیتے ہیں بعض مرتبہ آدمی جو ہے نا بے توجہی میں بے خیالی میں کوئی بات بولتا ہے اس کا دھیان بھی نہیں ہوتا کہ میں کتنی اچھی عمدہ بات بول رہا ہوں لیکن وہ بات اللہ کو اتنی پسندیدہ ہوتی ہے کہ اللہ اس کی برکت سے جنت میں اس کے درجات کو بہت دور 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 تک بلند فرما دیتے ہیں ये जो हदीस में लफ्ज बाल आया ना, इसका एक माना है दिल, यानी इंसान के दिल में ध्यान भी नहीं रहता कि मैंने कितनी ऊंची बात बोल डाली। दूसरा माना है हाल। तीसरा माना आता है खातिर, यानी इंसान बोलते वक्त पर उसके अंजाम की तरफ ध्यान भी नहीं देता और उस बात का क्या हाल होगा वो भी नहीं जानता, उसके दिल में उस बात के बारे में कोई चीज भी नहीं गुजरती और अल्लाह ताला उसकी बरकत से उसके दर्जात को जन्नत में बड़ा ऊंचा फरमा देते हैं। दूसरी तरफ डरने की बात, और बंदा अपनी जुबान से एक बात बोलता है जिसमें अल्लाह ताला की नाराजगी छुपी होती है और बंदा उसकी तरफ ध्यान भी नहीं देता है और उसके जरिए जहन्नम के अंदर वो गिरता चला जाता है। बास मर्तबा ऐसा जुमला बोलेगा कि जिस जुमले की तरफ उसका ध्यान नहीं, तवज्जो नहीं, लेकिन अंजाम के एतबार से वो बात बहुत बुरी, अंजाम के एतबार से वो बात बड़ी खतरनाक, यानी अल्लाह को बड़ी नाराज करने वाली कि जहन्नम के अंदर वो गिरता हुआ चला जाता है। तो इंसान बहुत सी बात की अहमियत नहीं देता, लेकिन वही चीज जन्नत में ले जाने वाली या वो चीज जहन्नम में गिरा देने वाली होती है। इसीलिए भाई ला तहकीरन मिनल मारूफी शैआ, किसी नेकी को हकीर मत समझो और किसी गुनाह को मामूली मत समझो। एक चिंगारी भी बड़ी आग भड़काने के लिए काफी हो जाती है, इसीलिए गुनाह गुनाह है, नेकी नेकी है जी। और दूसरी रिवायत में क्या आया कि इतना दूर चला जाएगा जितना मशरिक और मगरिब के दरमियान में फासला है, जहन्नम में इतना दूर जाकर के वो गिरेगा जी।
وروي عن عبد الله بن مسعود رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم سباب المسلم فسوق وقتاله كفر متفق عليه।
हजरत अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसलमान को बुरा भला कहना ये फिस्क है। बुरा भला मत कहो, गैर मोहतात अंदाज में जो चाहा वो किसी मुसलमान को बोल दिया, गाली गलोच दिल आजार बातें, इज्जत पामाल करने वाली बातें, इज्जत को खतरे में डालने वाली बातें, ये सब सिबाब में शामिल है, ये तुम्हारे फिस्क के लिए काफी है। और मुसलमान को कत्ल कर देना कुफ्र है। बास हजरात कहते हैं कि ये जुमला मुसलमान को कत्ल करना बड़ा संगीन गुनाह है, इस बात को बतलाने के लिए उसको कुफ्र से ताबीर किया गया। तो मकसूद है तगलीग, यानी मोमिन के कत्ल ना हक का संगीन होना बयान किया गया। नंबर दो, बाद हजरात कहते हैं कि मुराद ये होगा कि अगर किसी मुसलमान के कत्ल को मबाह समझे तो आदमी काफिर हो जाएगा। नंबर तीन, मुसलमान को मुसलमान होने की वजह से मार डाले तो ये कातिल कुफ्र का इर्तिकाब करने वाला कहा जाएगा। नंबर चार, कमाल ईमान की नफी है कि एक मुसलमान को कत्ल करने वाला कामिल मोमिन हो ही नहीं सकता। नंबर पांच, मुसलमान को कत्ल करने वाला कुफ्र की सरहद पर आ गया, पता नहीं कब कुफ्र में दाखिल हो जावे जी।
روي عن ابن عمر رضي الله عنهما قال قال رسول الله صلى الله عليه وسلم أيما رجل قال لأخيه كافر فقد باء بها أحدهما متفق عليه।
حضرت عبد الله ابن عمر رضي الله عنهما وعنهم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جس مرد نے اپنے بھائی مومن کو کہا کہ کافر، تو وہ ان دونوں میں سے ایک کو لوٹ لے کر کے لوٹے گا، ان دونوں میں سے ایک کو لے کر کے لوٹے گا. کیا مطلب؟ کہنے والا خود کافر ہو گیا، کہنے والا خود کافر ہو گیا، یا وہ شخص کافر ہو گیا جس کو اس نے کافر کہا ہے، جس کو اس نے کافر کہا ہے، وہ شخص حقیقت میں کافر تھا، اس کا اظہار ہو گیا. ابھی حدیث شریف کو سمجھو. نمبر ایک، اگر کوئی آدمی مسلمان بھائی کو کہوے اے کافر، نمبر دو، غیر حاضری میں یوں کہوے کہ فلانا وہ تو کافر ہے، تو مخاطب بنا کر کہوے یا غائبانہ کہوے کہ وہ تو کافر ہے حالانکہ وہ کافر نہیں ہے، تو اس آدمی نے جھوٹ بات کہی، چونکہ وہ سامنے والا آدمی کافر ہے ہی نہیں، تو تم نے جھوٹ بات کہی، لہذا تم کفر جیسے سنگین گناہ میں مبتلا ہو گئے. قائل کفر جیسے سنگین گناہ کے اندر مبتلا ہو گیا. ایک مطلب اس کا یہ لینے کا کہ جس کے لیے کہا کہ وہ کافر ہے یا تو کافر ہے حالانکہ وہ مسلمان ہے، تو وہ کہنے والا سنگین گناہ کا مرتکب ہوا. جیسے کہ کفر ایک سنگین گناہ ہے، اس طرح کے سنگین گناہ کا ارتکاب کرنے والا ہوا. دوسرا مطلب سمجھو، اس نے، بولنے والے نے، دین اسلام کو نعوذ باللہ باطل سمجھ کر کے یہ جملہ کہا، حالانکہ سامنے والا مسلمان ہے، لیکن نعوذ باللہ یہ اس کو مذہب باطل پر سمجھ رہا ہے کہ تیرا اسلام باطل، اس لیے وہ اس کو یا کافر یا ہوا کافر کہہ رہا ہے. تو پھر اس صورت کے اندر اس انسان کا کفر یقینی ہو جائے گا، چونکہ تو نے اس سامنے والے آدمی کو، اس فرد کو کافر نہیں کہا ہے، تو نے وہ جس مذہب کے اوپر عمل کرنے والا ہے اس مذہب اسلام کو تو نے باطل کہا ہے، اس لیے تو کافر ہو گیا. نمبر تین، کسی کو کافر کہا حلال سمجھ کر کے، وہ ارے اس کو تو کافر کہنا ماننا سب حلال ہے، میں جانتا ہوں وہ کیسا ہے، حلال سمجھ کر کے یہ جملہ کہا، تب بھی آدمی کافر ہو جائے گا کہنے والا. نمبر چار، ایک شکل یہ ہے جس کو خطاب کیا تھا نے وہ حقیقت میں کفر میں مبتلا ہو چکا ہے، یعنی دنیا یہ مانتی ہے کہ یہ مسلمان ہے حالانکہ یہ مسلمان نہیں ہے، اس نے کوئی کفریہ کام کیا، کفریہ فعل کیا، کفریہ قول کا ہے، کفریہ عقیدے میں مبتلا ہے، وہ کافر ہو چکا ہے. اب یہ قائل یوں کہوے کہ ہوا کافر یا کافر، اس کے ذریعے سے وہ لوگوں کو متنبہ کرنا چاہتا ہے کہ بھائی وہ مسلمان رہا نہیں ہے، وہ کافر ہو گیا ہے، تو کوئی بات نہیں ہے، اس لیے کہ اس نے سامنے والے کا کفر میں داخل ہو جانا لوگوں کے سامنے ظاہر کیا تاکہ دوسرے لوگ ان سے متنبہ ہو جاوے اور چوکنا ہو جاوے اور اس کے ساتھ کافروں والا برتاؤ کرنے لگے، معاملہ کرنے لگے، اس نیت سے اس نے یہ جملہ کہا ہے، تو کوئی حرج نہیں اس طرح کا جملہ بولنے کے اندر. نمبر پانچ، سامنے والا اگر خود اقرار کر لیوے کہ اچھا آپ نے مجھے کافر کہا، میں کافر ہوں، نعوذ باللہ، وہ اقرار کر لیوے، ایسا بہت مرتبہ آپ کو معاشرے میں سننے کو ملے گا، आप किसी को चोर है, मुझे चोर का, चल मैं मान लिया, चल मैं चोर हूं, बोल क्या कहना है तुझे। ये तो बाज मरतबा आपने किसी को कहा हुआ काफिर या काफिर, और वो भी कह रहा है कि हाँ चल मैं काफिर हूं, बोल क्या करना है, खुद वो इकरार कर रहा है। तंबी ही इकरार नहीं, वाकई इकरार, एक है तंजिया इकरार, वो नहीं वाकई इकरार। तो उस सूरत के अंदर मुकिर काफिर कहलाएगा, इकरार करने वाला काफिर कहलाएगा। तो बहरहाल ये सब शक्लें हैं, इसीलिए किसी को मुसलमान को काफिर या काफड्डे या बेईमान इस तरह के जुमले नहीं बोलने चाहिए भाई, बहुत खतरनाक जुमले है ये। चलो हजरत अबू ज़र गिफारी रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कोई आदमी दूसरे आदमी को फासिक न कहे, इसलिए कि मुसलमान को फासिक कहने वाला खुद फासिक हो जाता है। किसी मोमिन भाई पर फुस्क की तोहमत नहीं डालने की, वरना खुद कायल फासिक हो जाएगा। नंबर दो, किसी के ऊपर कुफर की तोहमत नहीं लगाने की, इसीलिए कि कुफर की तोहमत लगाना, हालांकि वो बेचारा पक्का मुखलिस मुसलमान है, तो खतरा है इस बात का कि नऊज़ु बिल्ला तुम काफिर हो जाओ। इल्लर तद्दत अलैही, मगर ये कि वो जुमला उस कहने वाले की तरफ लौट आएगा, मगर ये कि वो जुमला उस कायल की तरफ, हाँ किसी ने कहा फासिक, वो फासिक नहीं है, तुम्हारे ऊपर लौटेगा, काफिर तुम्हारे ऊपर नऊज़ु बिल्ला कुफ्र लौटेगा। अगर वो इस तरह का न हो, यानी सामने वाला फासिक या काफिर न हो, तो कहने वाले पर ही लौट करके वो जुमला आएगा। देखो इसमें बात सूरत मुस्तसना है, मिसाल के तौर पर अगर कोई आदमी हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की नऊज़ु बिल्ला तोहीन करता है, अहकाम इस्लाम की तोहीन करता है, और उसकी वजह से वो वाकियतन कुफ्र में मुब्तला हो चुका है, तो ऐसे लोगों की इस हरकत को लोगों के सामने जाहिर करने के लिए कहे ए काफिर ए फासिक, मकसूद क्या है कि तूने जो हुजूर की शान में गुस्ताखी की, अहकाम इस्लाम के बारे में तूने गुस्ताखी की, अब तू इस बात का मुस्तहिक हो चुका है कि तुझे काफिर या फासिक कहा जावे, ताकि लोग आइंदा तेरी शरारत से महफूज रहे, इसमें कोई हरज नहीं। चलो
وروي عنه رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم رجلا بالكفر او قال عدو الله وليس كذلك الا حرى عليه متفق عليه।
हजरत अबू ज़र रदी अल्लाहु ताला अन्हु अन्हुम से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो किसी को कुफ्र के लकब से बुलावे या यूं कहे कि ए अल्लाह के दुश्मन, हालांकि वो न काफिर है न अल्लाह का दुश्मन है, तो ये जुमला खुद उसी की तरफ लौट करके आएगा, ये जुमला खुद उस काहिल की तरफ, हाँ इसीलिए किसी को अल्लाह का दुश्मन भी नहीं कहने का। आज तो बात बात में लड़ने बैठते हैं तो हे दुश्मन खुदा, हे अल्लाह के दुश्मन, ऐसे अलकाब से नवाजने में देर नहीं लगाते लोग, ऐसे अलकाब बहुत सोच समझ करके बोलने चाहिए भाई, खुद काहिल की तरफ ये जुमले लौटते हैं फटाफट। जी
وروي عن انس بن ابي هريره رضي الله عنه ان رسول الله صلى الله عليه وسلم قال المستبان ما قال فعل البادي ما لم يعتد المظلوم رواه مسلم رحمه الله।
दो हजरत रावी है, एक हजरत अनस रदी अल्लाह ताला अन्हो और दूसरे हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हो। مستبان کس کو کہتے ہیں؟ آپس میں گالی گلوچ کرنے والے، یہ اس کو دے وے، یہ اس کو دے وے، یہ ہے مستبان، تیری ماں کے، تیری بہن کی، آپس میں ایک دوسرے کو گالی گلوچ کرنے والے مستبان کہلاتے ہیں. المستبانی ما قالا، جو بات بھی دونوں بولیں گے، فعل البادی، تو گناہ مبتدی پر ہو جائے گا، مبتدی پر گناہ، جس نے شروعات کی وہ بڑا گنہگار، سارا وبال اس پر، جب تک کہ مظلوم حد سے آگے نہ بڑھے. مظلوم یعنی ثانی، مظلوم کا مطلب یہاں کون؟ دوسرا فریق، جس کو اس نے اول گالی دی تھی وہ. دیکھو، دوسرے کے لیے تو جزا سیئتن سیئتم مثلہا کے ضابطے سے اسی کے بقدر جواب دینے کی گنجائش نکلے گی. اصل مجرم تو شروعات کرنے والا ہے، لیکن بعض مرتبہ مجیب جو ہوتا ہے نا، وہ ایسا ہے کہ وہ جواب قرار دے ڈالے، قرارا جواب، کہ تو نے ایک دی، میں تجھے دس دیتا ہوں، بول. تو پھر یہ ہیں مالم یا تدل مظلوم، کہ وہ سامنے والا اگر حد سے زیادتی کرے کہ مبتبادی نے اس کو ایک گالی دی، تو نے اس کو چار سنا ڈالی، تو پھر گناہ اب اس پر بھی آئے گا. کس پر؟ ثانی پر بھی، مظلوم پر بھی اب گناہ آئے گا. کیوں؟ اس نے حد سے زیادتی کر ڈالی، اس وجہ سے. اس کے لیے تو اولا بات یہ تھی کہ خاموش رہتا، اس نے شروعات کی اور تم کو برا بھلا گالی گلوچ کیا، تو تم خاموش رہو، سن لو، بہت بہت تو مسلوہا، اسی کے بقدر. جیسے پیچھے روایتوں میں سلام کے بارے میں الفاظ گزرے نا، کہ یہود لوگ آ کر کے گستاخانہ سلام کرتے تھے، تو حضور کتنا فرماتے، وعلیکم، کہ جو گستاخی کے جملے تم نے بولے وہ تمہارے اوپر لوٹ جاوے. تو یہ کتنا اچھا طرز عمل ہے، لیکن یہ تو تم ایک اس نے دی تو تم دس چونٹاڑو اس کو، تو یہ تو پھر زیادتی ہو جائے گی، یہ شران جو ہے بری بات ہو جائے گی. خلاصہ حدیث شریف کا یہ ہوگا کہ ہر ایک دوسرے کو گالی دیوے تو گناہ ابتدا کرنے والے کو ہوگا، اور اگر کبھی کیا ہوتا ہے کہ دوسرا پہلے سے زیادہ ایذا پہنچا ڈالتا ہے، تو اس صورت کے اندر اب گناہ اس کے اوپر بھی لوٹ آتا ہے، وہ بھی گنہگار بن جاتا ہے. اب دوسرے آدمی نے جو جواب دیا، اس جوابی کاروائی کو اگر مثل کی حد تک ہو تو اس کو گناہ کیوں نہیں کہا جائے گا؟ یعنی ایک نے شروعات کی، دوسرے نے جواب دیا اور اتنا ہی جواب دیا، تو اس کو گناہ کیوں نہیں کہا جائے گا؟ اس لیے کہ وہ پہلے والا اس کو ابھارنے والا ہوا، سبب بنا کہ دوسرا آدمی بھی زبان کھولے، اس لیے جو ہے اس کو گناہ نہیں کہا جائے گا، بلکہ گناہ آئے گا کس پر؟ جو ذریعہ اور سبب بنا اس کے اوپر. جی، یہ ایسا ہی ہے جیسے کہ قرآن میں وہ آیت ہے کہ تم غیر مسلموں کے معبودوں کو برا بھلا مت کہو، ورنہ کیا ہوگا؟ فَيَسُبُّ اللَّهَ عَدْوًا بِغَيْرِ عِلْمَ، کہ وہ پھر اللہ کی شان میں گستاخیا کریں گے، ان کے معبودان ماتل تو بے حقیقت ہے، لیکن تم ان کے بارے میں برا بھلا کہو گے تو نعوذ باللہ اللہ کی شان میں گستاخی کریں گے، تو وہ اللہ کی شان میں گستاخی کا سبب کون بنے؟ تم بنے، تم نے شروعات کی. اسی لیے بعض روایت میں کیا آتا ہے کہ تم اپنے ماں باپ کو گالی مت دو. اب کون آدمی اپنے ماں باپ کو گالی دے وے؟ عام طور پر تو لوگ دیتے نہیں. تو کہا تم نے کسی کے دوسرے کے ماں باپ کو گالیاں دی تو اس نے جواباً تمہارے ماں باپ کو گالی دی، تو تم سبب بن گئے اپنے والدین کی گالی کے، دوسرے کے ماں باپ کو گالی دے کر کے. جی،
وروي عن ابي هريره رضي الله عنه ان رسول الله صلى الله عليه وسلم قال لا ينبغي للصديق ان يكون لعانا، رواه مسلم رحمه الله.
حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، صدیق کے لیے بالکل مناسب نہیں ہے کہ وہ بڑا لان تان کرنے والا ہو۔ اب یہاں ایک بات تو سوچو کہ لعانن مبالغے کا صیغہ ہے، کیا مطلب؟ مقام صدیقیت پر فائز ہونے والا شخص بکثرت لان تان کا مرتکب نہیں ہوتا، یعنی کبھی کبھار اگر اس سے بے قابو ہو کر کے لان تان کے الفاظ نکل گئے تو اس کی وجہ سے وہ مقام صدیقیت سے گرے گا نہیں، مقام صدیقیت پر برقرار رہے گا کبھی کبھار لان تان کر دینے کی وجہ سے، لیکن یہ کہ مقام صدیقیت پر ہوتے ہوئے لان تان کی کثرت، لان تان کی عادت، یہ ہرگز ہوا کرتی نہیں۔ یعنی صدیقیت کا مقام اور لعان یہ دونوں ایک ساتھ جمع ہو سکتے نہیں ہیں۔ یہ جیسے کہ حافظ صاحب آپ اور فلم دیکھنے چلے گئے تو کیا مطلب ہوا؟ دوسرا آدمی فلم دیکھ سکتا ہے، یہ مطلب اس کا؟ حافظ صاحب نہیں دیکھ سکتے، ایسا مطلب ہوا؟ نہیں، یعنی آپ کا جو مقام عالی ہے کہ آپ طالب العلم ہو، حافظ ہو، مولانا صاحب ہو، اس طرح اتنا اونچا آپ کا مقام ہوتے ہوئے آپ یہ کام کرو، یہ آپ کے مقام کے شایان شان نہیں ہے، تو مزید قباحت اس کے اندر نکلتی ہے۔ بعض حضرات کہتے ہیں کہ مقام نبوت کے بعد اعلیٰ ترین مقام مقام صدیقیت ہے، اسی لیے جو آدمی منصب صدیقیت پر ہو اس کے لیے لان تان کرنا ہرگز مناسب نہیں ہے۔ اور مقام صدیقیت کا مطلب ہے قول اور فعل میں تضاد نہ ہو، جو قول وہ فعل، جو فعل وہ قول، وہ ہے مقام صدیقیت۔ اب یہاں ایک بات یاد رکھنا، لعنت کی دو قسم ہے، نمبر ایک کسی کے لیے رحمت الہیہ سے مکمل طور پر دوری کی بات بولنا یا اعتقاد رکھنا کہ یہ آدمی، اس کو تو رحمت الہیہ مل ہی نہیں سکتی، رحمت الہیہ کے آدمی مستحق ہو ہی نہیں سکتا، تو کسی کے لیے کلی طور پر رحمت الہیہ سے دوری کا اعتقاد یا قول، تو کہا یہ تو صرف کافر کے لیے ہو سکتا ہے، کبھی کوئی مسلمان کے لیے یہ اعتقاد یا قول تھوڑا ہی ہو سکتا ہے کہ وہ رحمت الہیہ سے ہمیشہ کے لیے مستقل دور ہو جاوے۔ نمبر دو، لعنت کا دوسرا مقام ہے رضا حق قرب الہی سے دوری، رضا حق قرب الہی سے دوری، یہ معنی مومن کے لیے کوئی بول سکتا ہے، یعنی جواز نہیں، یعنی لعنت کا لفظ کسی مومن کے لیے بولے گا تو اس مفہوم میں آئے گا کہ رضا حق سے دوری، قرب الہی سے دوری، اول معنی کبھی کسی مومن کے لیے ہو ہی نہیں سکتا۔ اب جو بعض یہ دو تقسیم کا فائدہ کیا ہوگا، بہت سی حدیثوں کے اندر آپ نے پڑھا کہ بھئی یہ عمل کرنے والا علیہ لعنت اللہ، یہ قول والا، یہ فعل والا علیہ لعنت اللہ، تو وہاں لعنت اللہ سے دوسری قسم مراد لینے کی، کس میں اول مراد لینے کی؟ نہیں۔ تو حدیث میں جہاں بھی بعض اعمال کرنے کی بنیاد پر اللہ رسول کی لعنت آئی، وہاں لعنت کی کون سی تعریف مراد لینے کی؟ دوسری، کہ رضا الہی سے دور، قرب الہی سے دور، اول مراد لینے کی نہیں، چونکہ وہ تو اسپیشل ہے کافروں کے واسطے۔ جی،
وروي عن ابي الدرداء رضي الله عنه قال سمعت رسول الله صلى الله عليه وسلم يقول ان اللعانين لا يكونون شهداء ولا شفعاء يوم القيامه رواه مسلم رحمه الله۔
بھائی دیکھو، تم کو کسی معاملے میں کوئی گواہ بناوے نے تو یہ آپ کا اعزاز ہے کہ آپ اس معاملے کے گواہ ہو، اور خاص کر کے کسی بڑے معاملے کے اندر گواہ بنائے جائیں نے تو یہ تو آپ کا بڑا اعزاز اور اکرام ہے. ارے بھائی رجب کا چاند ہو گیا, کسے پتا چلا؟ ارے ارے فلانے صوفی جی نے چاند دیکھا تھا, ان کی گواہی پر اعلان ہوا ہے. تو دیکھو کتنا بڑا اعزاز ہو گیا کہ انہوں نے چاند دیکھا اور ان کی شہادت پر اعلان ہو گیا. کتنی بڑی بات ہو گئی, یہ اعزاز ہے کسی معاملے میں کسی کو شہادت کا موقع مل جائے. نمبر دو, کسی کی سفارش کرنا, یہ بھی ایک بہت بڑا اعزاز کا مرتبہ ہے. کہ بھائی ان کا تو داخلہ ہو نہیں رہا تھا, کیسے ہو گیا؟ کل عبد الضعیف پہنچا اور سفارش کی تو محتیم صاحب نے میری سفارش کی لاج رکھ لی اور ان کا داخلہ کر لیا. تو یہ سفارش بھی ایک بڑا اعزاز کا مقام ہے, ہر کس و ناقص کو تھوڑا ہی حاصل ہوا کرتا ہے. اب حدیث سمجھو, حضرت ابو درد رضی اللہ تعالی عنہ عنہم سے منقول ہے, میں نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو یہ ارشاد فرماتے ہوئے سنا کہ لعنت کرنے والے, یہاں عادی مراد لینے کے, کہ جن کی لعنت کرنے کی عادت بن چکی ہو, وہ کبھی اللہ کے اطاعت کرنے والے بندوں کے لیے گواہ نہیں بن سکتے, اور نہ تو گنہگاروں کی قیامت کے دن سفارش کرنے والے ہو سکتے ہیں. چونکہ یہ دونوں ایک اعزازی مقام ہیں اور یہ اعزازی مقام لان تان کرنے والوں کو حاصل نہیں ہوا کرتا. جی,
وروي عن ابي هريره رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم اذا قال الرجل هلك الناس فهو اهلككم, رواه مسلم رحمه الله.
اهلكهم
فهو اهلككم, رواه مسلم رحمه الله.
ایسا بہت لوگ اپنی نجی مجلسوں میں بھی بولتے ہیں اور بیانات میں بھی جھاڑتے ہیں, ہلاک ہو گئے لوگ سب, جس کو بھی دیکھو وہ سب زنا کر رہے ہیں, ہلاک ہو گئے. کرسی توڑ مقرری لوگ ہوتے ہیں بس, مائک پھاڑ, کرسی توڑ, وہ اس طرح کے جملے جوش و جلال میں آ کر کے بول ڈالتے ہیں. تو حدیث میں کیا فرمائے, حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, جب کوئی آدمی یوں کہے کہ لوگ ہلاک ہو گئے, یعنی فلاں گناہ کر کے لوگ ہلاک ہو گئے, فلاں برائی کر کے لوگ ہلاک ہو گئے, فلانی غلط کاری کی وجہ سے لوگ ہلاک ہو گئے, فہو اہلکوہم, تو وہ قائل ان سب لوگوں میں بڑا ہلاک ہونے والا ہے, قائل ان سب لوگوں میں بڑا ہلاک ہونے والا ہے, سب سے بڑا ہلاک ہونے والا قائل ہے. کیا مطلب بھائی روایت کا, سمجھو اس کو, بعض مرتبہ انسان جب کسی کو برائی میں مبتلا دیکھتا ہے تو کیا بولتا ہے کہ وہ تو ہلاک ہو گیا. جیسے کالو کو شراب پیتے دیکھا تو کہا کالو تو ہلاک ہو گیا, تو وہ کالو کو پتا چلا کہ یہ تو میرے لیے یوں کہتے ہیں کہ کالو ہلاک ہو گیا, مجھے انہوں نے شراب پیتے دیکھا تھا اسی لیے وہ کہنے لگے کہ وہ کالو ہلاک ہو گیا. تو اب وہ کالو بیچارہ کیا ہوگا, رحمت الہی سے مایوس ہو جائے گا کہ بھائی وہ مولانا صاحب تو میرے لیے ایسا کہہ رہے تھے, اسی لیے اب تو میری مغفرت ہو سکتی نہیں ہے, چلو نہیں اب روز ایک پیتے تھے اب دو بوتل پئیں گے, ہلاک ہونا جو ہے نا تو اب ڈبل سے پی کے ہلاک ہو نا, کیوں کمی کرے. تو بعض مرتبہ انسان اس طرح جملے سن کر کے رحمت الہیہ سے مایوس ہو جاتا ہے اور مایوس ہو کر کے مزید برائی میں مبتلا ہوتا ہے. اب مزید برائی میں ابتلا کا ذریعہ بنا کون, یہ قائل جس نے اس کے بارے میں ایسے جملے کہے نا, ابھی تو شراب پیتا ہے, اگے تو زنا کرتا ہے, تو ہلاک ہو گیا, تو وہ مزید اس گناہ میں مرتب پڑ گیا, تو اس کا ذریعہ کون بنا, یہ قائل آدمی بنا. تو قائل چونکہ اس کے لیے مزید برائی کا ذریعہ بنا, اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے اس کو کیا فرمایا, اہلکہم، کہ تو نے اس کو مزید گناہ میں مبتلا کیا لہذا تو بڑا ہلاک. خلاصہ کیا نکلا؟ لوگوں کو جنت کی بشارت، اللہ کی مغفرت کی باتیں سنا کر کے دلوں کو ایمان پر مضبوط کرنا چاہیے اور گناہ چھوڑانے کی ترغیب دلانی چاہیے. ان کو بشارتیں سناؤ کہ بھائی تم گناہ سے بچو گے، جنت ملے گی. گناہ بہت کر ڈالے لیکن اللہ سے معافی مانگ لو، اللہ معاف کر دیں گے، اس طرح کی باتیں سنائیں گے تو دلوں کو ایمان پر جمانے کا ذریعہ ہوگا اور آدمی گناہ سے بچ جائے گا. دوسری ایک بات سمجھو، جو آدمی دوسروں کے عیوب دیکھ دیکھ کر کے ایسا بولتے رہے کہ یہ لوگ یوں ہلاک ہو گئے، یوں ہلاک ہو گئے، تو تو رات دن لوگوں کے عیب ہی دیکھتا پھرتا ہے. تو نے اپنا مشغلہ ہی یہ بنا ڈالا ہے کہ کون زنا کرتا ہے، کون شراب پیتا ہے، کون چوری کرتا ہے، کون گڑبڑ کرتا ہے، اسی کے پیچھے تو پڑا ہوا ہے. اور یاد رکھ لو، جو دوسروں کے عیوب کو دیکھنے میں مشغول ہو جاتا ہے اور خود پسندی میں مبتلا ہوتا ہے تو اس کو توبہ اور اصلاح کی توفیق سے محروم کر دیا جاتا ہے. جو ہمیشہ لوگوں کے عیب دیکھتا پھرے اور خود پسندی میں پڑا رہے اس کو اللہ تعالیٰ خود کی توبہ اور اصلاح کی توفیق سے محروم فرما دیتے ہیں. اسی لیے وہ بڑا ہلاک شدہ ہے جو ہر وقت لوگوں کے پیچھے پڑا رہتا ہے. نمبر تین، اس طرح کے جملے بولنے والوں کے دلوں میں ہمدردی اور غم خواری نہیں ہوا کرتی. اس لیے کہ اگر کسی کو گناہ میں مبتلا دیکھے اور تیرے دل میں ہمدردی غم خواری ہوتی تو تو اس کے لیے اللہ سے دعا کرتا کہ یہ آدمی گناہ سے توبہ کر لے گئے، اور تو جا کر کے اس کو نصیحت کر کے سمجھاتا اور اس کو توبہ کرانے کی کوشش کرتا. تیرے اندر ہمدردی ہے ہی نہیں، غم خواری ہے ہی نہیں، تو بس لوگوں کو جو ہے ڈانٹنے کے چکر میں پڑا رہتا ہے. لہذا یہ آدمی خود ہلاک شدہ سمجھا جائے گا قائل، چونکہ اس کا مقصد ہے لوگوں کو ذلیل کرنا، خوار کرنا، بدنام کرنا، لوگوں کے عیوب کو اچھالنا، یہ اس کا مقصود ہوا کرتا ہے. خیر خواہی مقصود ہوا کرتی نہیں ہے. اگر خیر خواہی ہوتی تو وہ دعا کرتا اور بہت ہمدردی سے اس کو سمجھاتا. لہذا جو ہے یہ ایک بہت سنگین اور خطرناک بچنے کے قابل گناہ ہے بھائی. بلکہ بعض لوگ تو جو ہے نا آج کل ایسا کہتے ہیں کہ بھائی کچھ سپاٹے پھراؤ نہیں لوگوں کو، یعنی بیان میں لوگوں کے عیبوں کو اچھالو نہیں، اس طرح باقاعدہ لوگ کہتے ہیں، تو یہ غلط بات ہے بھائی. چلو،
وروي عنه رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم تجدون شر الناس يوم القيامة ذا الوجهين الذي يأتي هؤلاء بوجه وهؤلاء بوجه متفق عليه.
دوغلا دوغلا دو رخ والا دو چہرے والا. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ قیامت کے دن لوگوں میں تم سب سے زیادہ برا پاؤ گے. کس کو؟ ذل وجہین کو، دو چہرے والے کو. دو چہرے والا اس کا مطلب یہ نہیں کہ دو منہ ہوئے یوں، ایک یہاں ایک یہاں، جیسے کہ وہ بعض بتوں کے سات منہ ہوتے ہیں نا، تو تم یہ مت سمجھنا کہ یہاں دو منہ سے یوں مراد ہے کہ دو منہ ہوئے. یہاں ذل وجہین کا مطلب کیا؟ منافق. ذل وجہین یعنی منافق، دو رخ، دو انداز کی گفتگو کرنے والا. کیا اس کا خلاصہ کیا؟ الذی یاتی ہاؤلائی بوجہین، ان لوگوں کے پاس ایک چہرے سے آوے، یعنی یہاں آئے گا تو ان کو خوش کرنے کی باتیں کرے گا، وہاں اولائی بوجہین اور وہاں جائے گا تو ان کو خوش کرنے کی باتیں کرے گا. دو دشمن ہے، कालू और लालू। अब कमर मियां गए कालू के यहाँ और जाकर के जो है ने पीलू की लालू की इतनी बुराई की, इतनी बुराई की कि कालू खुश कि कमर मियां तो मेरी पार्टी में है, इसलिए तो वो मेरे दुश्मन लालू की बुराई कर रहा था। फिर वहां से उठ करके लालू के यहाँ गया और लालू के यहाँ जाकर के कालू की बुराई करे के, तो अब लालू क्या समझे कि ये तो मेरा खास दोस्त है चूंकि मेरे सामने मेरा दुश्मन कालू की मजम्मत करता है। तो यहाँ जावे तो इसकी तरफदारी में, वहां जावे तो उसकी तरफदारी में। हमारे यहाँ इसको कहते हैं जिधर की हवा इधर के सुपड़े, ये ऐसा आदमी। तो यहाँ इसकी फेवर में, वहां उसकी फेवर में और तरफदारी में बात करने वाला, ये है बीवज जल वजहन का मतलब। गोया हरेक को खुश रखने के लिए हक और बातिल के जाबते से हटकर लोगों के ख्यालात और रुझानात पर अमल करे। हक क्या बातिल क्या उससे कोई लेना देना नहीं, बल्कि लोगों को खुश करने के लिए उनके ख्यालात और रुझानात पर अमल करना। मालूम है कि इनका मसलक इस मसले में ये है, इनका मसलक इस मसले में ये है। ये झिंगे को मकरूह तहरीमी समझते हैं, ये झिंगे को मबाह समझते हैं। तो इनके यहाँ गए तो कहा अच्छा अच्छा माशाल्लाह, आपने तो कितना मुदल्लल झिंगों को मबाह साबित किया है, लिहाजा आज आपके दस्तरखान पर फ्राई झिंगे हैं, पूरी प्लेट में ही खा जाऊंगा। अब इनके यहाँ गया तो कहा माशाल्लाह आपने तो बड़े मुदल्लल अंदाज में झिंगों को मकरूह तहरीमी कहा है, मैं तो कतान उसको देखता भी नहीं हूं कि ये क्या चीज है, बिल्कुल देखना भी मैं तो उसको बुरा समझता हूं। क्या हक क्या बातिल क्या शरई दलील उससे कोई लेना देना नहीं, जिधर जाएंगे वहां उनका ख्याल उनके रुझान को देख करके वो बातें करेंगे। ये है जल वजह। बहुत से लोग होते हैं वो पहले पूछ लेते हैं किसी के यहाँ जाना होता है ना, भाई इनका नजरिया कौन सा है, शूरा वाला के अमारत वाला है, पहले से मालूम कर लेते हैं। कहा ये शूरा वाले है तो वहां जाकर के उसी स्टाइल में बात करेंगे, वो तो कहेंगे यहाँ ये अमारत वाले तो वहां जाके उसी अंदाज में बात करेंगे, कोई नाराज नहीं होना चाहिए, सब खुश रहने चाहिए, क्यों अपने को तो मदरसे के लिए चंदा लेने का है। दोनों जगह अपने को रसीद फड़वाने की, जहां जावे उनकी फेवर में बात कर डालने की। ये हक क्या बातिल किया उसके जवाबित किया कवानीन किया दलाइल किया, हक किसकी जानिब में कोई लेना देना नहीं, हर एक को खुश करने के लिए उनके ख्यालात और रुझानात के ऊपर अमल करना, लोगों के मिजाज के मुआफिक बातें करना, जिसके पास जाए उसके जैसी बातें करना चालू कर देवे। बाज लोग दुनियावी तालीम के दिल दादा होते हैं तो उनके पास जाकर के बैठे तो क्या आज के जमाने के अंदर मुसलमानों को जदीद तालीम से आरास्ता होने की बहुत जरूरत है कि उम्मत के अंदर मैयारी स्कूल हो, मैयारी कॉलेज कायम हो, मैयारी यूनिवर्सिटियां कायम हो, इसकी उम्मत में बहुत जरूरत है। फिर गए किसी मौलाना साहब के पास, हजरत हालात ऐसे हैं कि जा बजा दारुलूम का कयाम हो, मदारिस का कयाम हो, दीनी दरसगाहें कायम हो। ले अभी वहां जाके तो तू यू कह रहा था और यहाँ जाके तू ये बात कर रहा है। लोगों के मिजाज के मुआफिक हर एक को खुश करने के लिए बातें कर रहे, गोया वो चढ़ते सूरज का पुजारी है। जिधर हवा उधर का रुख, वहां जहां जावे वैसी बात करे और इस बेइज्जती को अपने लिए फख्र समझे। बाज लोग इसको फख्र समझते हैं कि मैं तो है ना जहां जाता हूं वहां ऐसा हो जाता हूं ना, हर एक को बोतल में उतार लेता हूं, उसको फिर फख्र समझते अपने लिए। हालांकि वो उसके लिए बड़ी बेइज्जती की चीज है कि शरीयत के नुक्ते नजर से क्या हक क्या बातिल उससे कोई लेना देना नहीं, बस लोगों को खुश करना, लोगों के मिजाज के मुआफिक बातें करना, लोगों को उससे हमदर्दी हासिल करने की बातें करना, बस ये है। चलो
وروي عن حذيفة رضي الله عنه قال سمعت رسول الله صلى الله عليه وسلم يقول لا يدخل الجنة قتات، متفق عليه، وفي رواية مسلم نمام।
ये फन भी जो है ना बहुत सो के पास बड़ा जोरदार होता है, वो आते ही पूछ लेते कि ये तबलीगी है कि वो दरगाह वाला है, जरा बता दो नहीं। ताकि उसी अंदाज से मैं बात करूं, इसलिए कि वो अंदाज वाला होगा तभी मैं उसको औलिया अल्लाह के किस्से सुनाऊंगा।
سمعت رسول الله صلى الله عليه وسلم يقول لا يدخل الجنة قتات متفق عليه وفي رواية مسلم نمام
حضرت حذیفہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا کہ جنت میں نہیں جائے گا لگائی بجھائی کرنے والا چگل خور مفت میں ایجنٹ دلالی کرنے والا ادھر کی ادھر کر کے جھگڑے کرانے والا وہ جنت میں نہیں جائے گا دیکھو یہاں مراد ہے بغرض افساد کہ جھگڑا کرانے کی نیت سے فتنے کی نیت سے لڑائی کر کھڑی کروانے کی نیت سے لگائی بجائی کرے ادھر کی بات ادھر کرے چگل خوری کرے تو ایسا آدمی جنت کے اندر داخل نہیں ہوگا اور اب جنت میں داخل نہیں ہونے کا کیا مطلب؟ تو اکثر شعرا تو یہی فرماتے ہیں نجات پانے والوں کے ساتھ ابتدائی دخول جنت نہیں ہوگا، اپنی سزا بھگتنے کے بعد وہ آدمی دیر سے جنت میں آئے گا. اور دوسرا جواب ہمیشہ یاد رکھنے کا ایسے موقع پر، مستحل، یعنی شرعی ممانعت کو کوئی حلال سمجھے کہ بھائی یہ کوئی گناہ ہے ہی نہیں شریعت میں، کیا ایسی چیز کوئی گناہ ہوئے، میں نہیں مانتا اس کو گناہ، جاؤ، مستحل. تو ظاہر ایک بات ہے کہ کسی ممنوع چیز کو حلال سمجھنے والا ایمان سے خارج ہو جائے گا تو پھر وہ کبھی جنت میں آئے گا نہیں. اور بعض روایت میں نمام کا لفظ ہے تو اس صورت میں ایک دوسرا معنی بھی نکلتا ہے نمام کا. ایک معنی تو یہی چگل خور، دوسرا معنی کیا نکلے گا؟ کسی کی بات سننے والا حالانکہ ان کو پتا نہ ہو کہ کوئی ہماری بات سن رہا ہے، کہ بھائی کسی کی کوئی یہ چاہتا ہو کہ بھائی ہماری بات کوئی سنے نہیں، اور کوئی آدمی چپکے سے ان کی بات سننے کی ٹوہ میں لگا رہے ہیں، وہ تو اپنی بات کے اوپر پردہ ڈالنا چاہتے ہیں، چھپانا چاہتے ہیں، اور یہ آدمی جان بوجھ کر کے ان کی بات سننے کے چکر میں لگا رہے ہوئے، ایسوں کو بھی جو ہے نمام کہا جاتا ہے. اس میں وہ تمام شکلیں شامل ہے کہ چاہے وہ خود دیوار کے پیچھے چھپ کر کے سنے، یا یہ کہ جو ہے خفیہ ریکارڈر کے ذریعے سے سنے، یا یہ کہ کوئی بھی تدبیر غلط کر کے جی دوسروں کی بات سننے کی سعی کرے کہ بھائی جس کے کا کوئی معاملہ آپ کے متعلق نہیں ہے اس کی بات سننے کی آپ کو اجازت نہیں ہے. ہاں آپ اس کے والی ہو، باپ ہو، ذمہ دار ہو، اور آپ اس کی بات بغرض اصلاح سنے وہ الگ بات ہے. یہاں تو کوئی ایسا معاملہ متعلق ہے ہی نہیں، بس لوگوں کی بات کی جاسوسی کرنے کے لیے وہ چھپ کر کے سنے یا سننے کی تدبیر کرے، وہ سب لوگ اس روایت کی وعید میں آ جائیں گے.